आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रभु येशु ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, बाइबल अध्ययन आज हामी दोस्रो समुएल सात अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाउदको घरानालाई स्थापित गर्न परमेश्वरको करार। दाउदसँग परमेश्वरको करारले यस अध्यायलाई बाइबलको एक महान अध्याय बनाउँछ। यस बिन्दुदेखि यता बाइबलको सन्देश परमेश्वरले दाउदसँग बनाउनु भएको प्रतिज्ञामा आश्रित हुन्छ। दाउदले परमेश्वरको सन्दुक राख्न, भवन बनाउन उत्कट इच्छा गरे, तर नाथन अगमवक्ताले यसको निम्ति मना गरे। परमेश्वर नाथन कहाँ दाउदलाई ठिक गर्न प्रकट हुनुभयो किनभने परमेश्वरले दाउदलाई परमेश्वरको भवन बनाउन अनुमति दिनुहुन्न किनभने तिनले धेरै रक्तपात गरेथे। तर पनि उसको उत्कट त्यो इच्छा र लालसाको निम्ति प्रशंसा गर्नुभयो। मित्र, उहाँले दाउदको घराना बनाउनलाई प्रतिज्ञा गर्नुभयो। परमेश्वरले दाउदको वंशबाट राजा र राज्य आउनेछ भने प्रतिज्ञा गर्नुभयो। उहाँले केवल सुलेमानको सम्बन्धमा मात्र भनिरहनु भएको थिएन, तर धेरै पछिबाट दाउदको वंशबाट आउने ख्रीष्ट प्रभुको बारेमा र उहाँको अनन्त राज्यको बारेमा पनि परमेश्वरले यो प्रतिज्ञा शपथसँग पुष्टि गर्नुभयो। भजन संग्रह 89:34-37 पद अनुसार दाउदले बुझे कि राजा आफ्नो वंशबाट आइरहेको थियो, जो मानिस भन्दा महान हुनुहुन्थ्यो। स्पष्ट रूपले भनौं, यो प्रतिज्ञाको बारेमा जानकारी नभइकन यो बिन्दुबाट यता अगमवक्ताहरूको सन्देशलाई बुझ्न कठिन छ। आज धेरै मानिस अगमबाड़ीको अध्ययनमा धेरै दोधारमा पाएको कारण यो हो, किनभने तिनीहरू यस किसिमको अध्ययतिर ध्यान दिँदैनन्। दोस्रो समुएल अहिलेसम्म पुरानो नियममा अति नै महत्वपूर्ण अध्याय हो। नयाँ नियम यो तथ्य उल्लेख हुँदै आरम्भ हुन्छ, दाउदको पुत्र प्रभु येशु ख्रीष्टको वंशवाली। मित्र, यो महत्वपूर्ण छ किनभने परमेश्वरले दाउदसँग बनाउनु भएको प्रतिज्ञाहरू अगमबाड़ीमा पूरा भएको छ। जब ग्राबियल स्वर्गीयदूत मरियम कहाँ प्रकट भए तब लुका 1:30-32 पदमा भने, नडराओ मरियम, किनभने तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छौ। अब हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नु। उहाँ महान हुनुहुनेछ र परमप्रधानको पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। अनि पत्रुसले दोस्रो समुएल 7 तथ्यलाई उल्लेख गरेथे जब तिनले पेन्टिकोस्टको दिनमा प्रचार गए। प्रेरित 2:25-31 पद र 34-36 पदमा, हे भाइ हो, हाम्रा पुर्खा दाउदको बारेमा भन्न चाहन्छु, उहाँ दुवै मर्नु र गाडिनु भएको छ। उहाँको चिहान आजको दिनसम्म हामीसँग छँदैछ। त्यसकारण उहाँ अगमवक्ता हुनुभएकोले उहाँलाई दिनुभएको प्रतिज्ञा उहाँले जान्नुभयो कि परमेश्वरले शरीर अनुसार उसको वंशबाट आफ्नो सिंहासनमा बस्न एकजना राजा दिनुहुनेछ, जो ख्रीष्ट हुनुहुनेछ। पत्रुस यहाँ त्यो कुराको उल्लेख गरिरहेका छन् जुन परमेश्वरले दाउदसँग प्रतिज्ञा गर्नुभयो। पाउले रोमी 1:1-3 पदमा भन्छन्, येशु ख्रीष्टको दास र परमेश्वरको सुसमाचारको निम्ति अलग गरिएको र बोलावट भएको पाउलबाट यो सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभयो। आफ्नो पुत्रको विषयमा, जो शरीर अनुसार दाउदको वंशबाट जन्मनुभयो। नयाँ नियम प्रभु येशूले भन्नुभएको यो कथन उल्लेख हुँदै अन्त हुन्छ। प्रकाश 22:16 पदमा, मण्डलीहरूका निम्ति यी कुरा तिमीलाई साक्षी दिनलाई म येशूले आफ्ना दूत पठाएको छु। म दाउदको जरा र सन्तान, बिहानको चहकिलो तारा हुँ। त आउनुहोस् आफ्नो वचन अध्ययनलाई हामी अगाडि बढ़ौं। सबभन्दा पहिले हामी देख्नेछौ मन्दिर बनाउने दृढ़ संकल्प र लालसा दाउदको। दोस्रो समुएल 7:1-3 पदमा भनिएको छ, दाउदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि तिनले नातान अगमवक्तालाई भने, म त देवदारूले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दुक भने पालमा राखिएको छ। नातानले राजालाई जवाब दिए, ठिक छ, तपाईँको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईसँग हुनुहुन्छ। मित्र, यी पदहरूको पृष्ठभूमि हेरौं। हामीले देख्यौं कि दाउदले यरूशलेमलाई कब्जा गरे र यसको आफ्नो राजधानी बनाए। त्यसपछि सोरको राजा हिरामले सियोन पर्वत लिएर दाउदको महल बनाउन पर्याप्त काठ, सिकर्मी र डकर्मी पठाए। अन्तिममा दाउदले सन्दुकलाई यरूशलेम शहरमा ल्याए। एक रात जब दाउद आफ्नो महलमा भएको बेला सन्दुकको बारेमा सोच्न लागे। म सोच्दछु त्यो दिन सम्भवत यरूशलेममा वर्षाको रात थियो। दाउद आफ्नो सुन्दर विलासिताको महलमा बसिरहेको बेला, टिपटप भएर बसेको बेला बाहिर चाहिँ टिपटाप वर्षा भएको सुने। तब उसले परमेश्वरको सन्दुक जुन पालमा थियो त्यसको बारेमा एक्कासी सोच्न पुगे। सम्भवत उसले वर्षाको थोपा पालमाथि परेको टपटापको आवाज सुने। तिनले सोचे कि म परमेश्वरको निम्ति एक भवन बनाउन चाहन्छु। दाउदले नातान अगमवक्तालाई बोलाएर आफ्नो हृदयको संकल्प र इच्छाको बताए। उसले भन्यो, दुई पदमा, तिनले नातान अगमवक्तालाई भने, म त देवदारूले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दुक भने पालमा राखिएको छ। नातानले दाउदलाई आफ्नो योजनालाई अगाडि बढ़ाउनलाई उत्साह दिए। अनि यहाँ नै एक मामला छ जुनमा अगमवक्ता गलत स्थानमा छन् भने, तीन पदमा नातानले राजालाई जवाब दिए, ठिक छ, तपाईँको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईसँग हुनुहुन्छ। मित्र, म पनि उही कुरा भन्ने थिए। उदाहरणको निम्ति कोही व्यक्ति म कहाँ आएर यो भने, तपाईँको रेडियो कार्यक्रमको निम्ति हामी आफ्नो स्टेशन दिन्छौ अर्को। मित्र, म स्पष्ट भावमा भन्नेछु, म यसको बारेमा प्रार्थना गर्नेछु। अह, म यो भन्ने थिइन, म भन्ने थिए यही नै हामी चाहन्छौ, तर मेरो निर्णय परमेश्वरको इच्छा अनुसार नहुन सक्छ। म बुझ्दछु कि नाथानको भावना, दाउदको योजनाहरू सही देखिन्थ्यो। नाथानले पनि परमेश्वरको भवन बनाउन भन्दा अरू कुनै उक्तम कुरा छ भनी सोच्न सकेन, तर तिनी यसमा गलतमा थिए। हामीलाई अघि नै भनिएको छ कि दाउद रक्तपात गर्ने व्यक्ति थिए। धेरै वर्ष पहिले उसले अपराध गरे। परमेश्वरले भन्नुभयो, तिमी परमेश्वरको भवन बनाउन सक्दैनौ। यो बनाउने दाउदको हृदयमा अति नै उत्कट इच्छा थियो र यसको निम्ति उहाँ दाउदलाई प्रशंसा दिनुहुन्छ। म सोच्दछु कि हामी सुलेमानको मन्दिर भनेर गल्ती गर्दछौ, किनभने दाउदले नै सम्पूर्ण सरसामानहरू जम्मा गरेथे र दारहरूसँग सबै प्रबन्ध बनाइसकेका थिए। सुलेमानले खालि त्यो योजनालाई अगाडि मात्र बढाए, त्यसकारण यसलाई दाउदको मन्दिर भनिनुमा त्यति अनुचित जस्तो मलाई लाग्दैन। अनि चारदेखि छ पदमा भनिएको छ, गएर मेरो दास दाउदलाई भन, परमप्रभु भन्नुहुन्छ कि मेरो निम्ति तैले नै एउटा घर बनाउने छस् र इसरायललाई मिश्र देशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिले कुनै घरमा बसेको छैन। जहाँ जहाँ बसे पनि म पालमा नै बस्दै आएको छु। परमेश्वरले नातानलाई पनि ठिक गर्नु परेको थियो। परमेश्वरले उसलाई भन्नुभयो, तिमीले दाउदलाई दिएको उत्साहको वचनको ठिकठाक गर्नुपर्छ, सुधार्नुपर्छ। तिमी गएर दाउदलाई भन कि तिनले मेरो निम्ति भवन बनाउने उसको उत्साहको र लालसाको म प्रशंसा गर्नेछु। मैले त्यो गर्न उसलाई कहिले पनि भनेको थिइन। मैले आफ्ना कुनै मानिसलाई पनि मेरो निम्ति भवन बनाउन भनेको छुइनँ। परमेश्वरले आफ्ना जनहरूसँग पालमा भेट्नुहुन्थ्यो। अर्को शब्दमा, परमेश्वरले आफैलाई आफ्ना मानिसहरूसँग पहिचान गर्नुभयो। त्यही नै कारण करिब 2000 वर्ष पहिले येशू यो पृथ्वीमा आउनुभयो र उहाँले आफैमाथि हाम्रो मानवता लिनुभयो। युहाना भन्छन्, युहाना 1:14 पदमा, अनि वचन देह हुन आयो र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्यो। वा पृथ्वीमा आउनुभयो र हामीसँग पहिचान आफैलाई गर्नुभयो। परमेश्वरले सधैँ आफैलाई आफ्ना जनहरूसँग पहिचान गर्नुभएको छ। सात पदमा भनिएको छ, म इसरायलसँग जहाँ पनि यात्रा गरे कि मैले मेरो प्रजा इसरायलका गोठाला मध्ये कुनै शासकलाई मेरो निम्ति देवदारको घर किन बनाइनस् भनेर सोधेर। अर्को शब्दमा, भवन बनाउने विचार दाउदको विचार थियो, परमेश्वरको आज्ञा थिएन। तापनि निश्चय नै परमेश्वरले उसलाई मन्दिर निर्माणको लालसाको निम्ति प्रशंसा गर्नुहुन्छ। आठ पदमा भनिएको छ, यसैले मेरो दास दाउदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मैले तलाई मेरो प्रजा इसरायलको गोठाला हुनलाई खर्कबाट र भेडाहरूका पछि पछि लाग्नबाट बोलाए। परमेश्वर भन्नुहुन्छ, तिमी सानो भेडा गोठालो ठिटो थियो जब मैले तिमीलाई चुने र मैले तिमीलाई मेरो मानिसहरूमाथि शासक बनाए। नौ पदमा भनिएको छ, जहाँ जहाँ त गइस म तसँग रहे र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिए। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान बनाउनेछु। परमेश्वरको पुस्तकमा दाउद एक सबभन्दा महान व्यक्तिको ओहदामा स्थानमा आउँदछन् जो यो पृथ्वीमा रहेथे। पृथ्वीमा शासन गर्ने कुनै पनि मानिससँग दाउदलाई तुलना गर्नुहोस्, तिनी निश्चय महान विशिष्ट व्यक्ति हुन्। यदि मैले अगमवक्ताहरूको अगमवाणी कथनलाई ठिक तरिकाले बुझेको भए या बुझे भने यो परमेश्वरको इरादा हो जब दाउद पुनरुत्थानमा पृथ्वीबाट ब्यौतने छन् त्यस बेला अर्थात हजार वर्ष ख्रिष्टको राज्य शासन अवधिमा दाउद प्रभु येशूको प्रतिनिधिको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्। दश पदमा भनिएको छ, म मेरो प्रजा इसरायलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिले सताउने छैन। शुरू शुरूमा गरे झै यही नै परमेश्वर गर्न गइरहनु भएको छ। यहाँ यो कुराको ध्यान दिनुहोस्, परमेश्वरले आफ्नो दुईवटा कथनलाई भविष्यत कालमा व्यक्त गर्नुभएको छ। पहिलो, म मेरो प्रजा इसरायलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु। दोस्रो, तिनीहरूलाई कसैले फेरि कहिले सताउने छैनन् र अघि अघि गरे झैं तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्ने छैन। मित्र, यो धेरै लामो समय पहिले करिब 3000 वर्ष पहिले परमेश्वरले यो भन्नुभएको थियो र यो अहिलेसम्म पूरा भएको छैन, तर परमेश्वर आफ्नो प्रतिज्ञा अनुसार त्यसलाई पूरा गर्न गइरहनु भएको छ। 11 पदमा भनिएको छ, अनि मेरो प्रजा इसरायलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्ने छैनन्। म तलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। परमप्रभुले मेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तलाई भन्नुभएको छ। परमेश्वर नातानलाई भन्नुहुन्छ, तिमी गएर दाउदलाई भन कि म उसको निम्ति राजघराना बनाउनेछु। दाउदले भन्यो, म परमेश्वरको निम्ति भवन बनाउन चाहन्छु। परमेश्वर भन्नुहुन्छ, दाउद तिमी यो गर्न सक्दैनौ, तिम्रा हातले रक्तपात गरेका छन्, तिमीले मेरो निम्ति भवन बनाउन सक्दैनौ, तर म जान्दछु कि तिम्रो हृदयमा यो बनाउने इच्छा छ। मेरो निम्ति भवन बनाउने तिम्रो इच्छा र लालसाको निम्ति म तिमीलाई सम्मान दिनेछु र म तेरो राजघराना बनाउनेछु। मित्र, आज हामी धेरैजना धेरै गरीब भएको कारण यो हो कि हामी प्रभुको निम्ति अति नै काम गर्दैनौ र अति नै कम खर्च गर्दछौ। हामी दाउदबाट सिक्न सक्छौ। दाउद परमेश्वरको निम्ति केही महान काम गर्न चाहन्थे र परमेश्वरले तिनको निम्ति झन अति महान काम गरिदिनुभयो। जब तेरो दिन पूरा हुनेछ र त आफ्ना पितृहरूसँग विश्राम गर्नेछस्, तब म धेरै सन्तानहरू मध्येबाट तेरो शरीरबाट एकजना तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु र त्यसको राज्य स्थिर गराउनेछु। यो अति नै महान कुरा हो। हामीले नयाँ नियमबाट पढ्यौं रोमी 1:3 पदमा, जो शरीर अनुसार दाउदको वंशबाट जन्मनु भयो। परमेश्वरले दाउदलाई भन्नुभयो, त पछि म तेरो वंशलाई खड़ा गर्नेछु र उसले राज्यको स्थापित गर्नेछ। परमेश्वर सुलेमानको बारेमा कुरा गरिरहनु भएको छैन, परमेश्वर प्रभु येशू ख्रिष्टको संकेत गरिरहनु भएको छ यहाँ। अनि 13 पदमा भनिएको छ, त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। यहाँ सुलेमान विषयको रूपमा छन्। तिनी दाउद पछिका अर्का राजा हुन्, तर राजा सुलेमानदेखि पनि अझ टाढाको दूरी भविष्यकालतिर नियाल्दछ। भनिएको छ, म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। यसले दाउदको सिंहासनको बताउँछ। प्रभु येशू ख्रिष्ट कुनै दिन दाउदको सिंहासनमा बस्नुहुनेछ। त्यही नै गाब्रियल स्वर्गीयदूतको मरियमलाई सन्देश थियो। लुका 1:32 पदमा भनिएको छ, उहाँ महान हुनुहुनेछ र परमप्रधानको पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। अनि 14 पदमा भनिएको छ, 14 पदमा, म त्यसका पिता हुनेछु र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म गर्यो भने मानिसको लठीले म त्यसलाई सजाय दिनेछु र मानिसहरूद्वारा त्यसलाई कोराबाजीको प्रहार गर्नेछु। यहाँ परमेश्वरको कथनलाई सुन्नुहोस्। उहाँ आफ्नो कथनलाई भविष्यत कालमा व्यक्त गर्दछन्। अनि अद्वितीय तरिकामा परमेश्वर भन्नुहुन्छ, म उसको पिता हुनेछु। उहाँको पुनरुत्थानमा प्रभु येशूले मरियम मग्दलिनीलाई भन्नुभयो, युहान्ना 20:17 पदमा, मलाई नछौ किनभने म अहिलेसम्म माथि पिता कहाँ गएको छैन, तर मेरो भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, म मेरो पिता र तिमीहरूका पिता औ मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ जान्छु। परमेश्वर प्रभु येशू ख्रिष्टको त्रिएक रूपमा उहाँको स्थानमा पिता हुनुहुन्छ। परमेश्वर मेरो पिता चाहिँ नयाँ जीवनद्वारा हुनुहुन्छ। योहान एक अध्यायको बाह्र पदले भन्छ, जति जनाले उहाँलाई ग्रहण गरे उहाँले सन्तान बन्ने अधिकार दिनुभयो। जब मैले ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरे उहाँले मलाई सन्तान बन्ने अधिकार दिनुभयो, अनि त्यो सन्तान बन्ने अधिकार सबैलाई दिइएको छ जसले खालि उहाँको नाउँमा विश्वास गरेका छन्। परमेश्वर भन्नुहुन्छ, म उसको पिता हुनेछु र तिनी मेरो पुत्र। पचौधको कथन अनौठो छ। भनिएको छ, त्यसले अधर्म गर्यो भने बाबुले दिने सजाय म त्यसलाई दिनेछु, लट्ठी जोगाएर म राख्ने छैन। बिशप होर्सेले यसको सुन्दर चाखलाग्दो अर्थ खुलाइदिन्छन्, जब दोष उसमाथि पर्दछ म लट्ठीले सजाय दिनेछु। त्यही नै अहिले परमेश्वर भनिरहनु भएको छ। परमेश्वर भन्नुहुन्छ, जब दोष उहाँमाथि हालिन्छ म उसको पिता हुनेछु र तिनी मेरो छोरा हुनेछ। यो परमेश्वर पिता र परमेश्वर बीचको अद्वितीय सम्बन्ध हो। तर उसले अधर्म गरे, यसको मतलब अधर्म उसमाथि हालिन्दछ, मतलब जब तपाई र मेरो पाप उहाँमाथि हालिन्छ, यो उहाँको लट्ठीको चोटले हामी चंगै भएका छौं। उहाँ तपाई र मेरो निम्ति क्रूसमा मर्नुभयो, उहाँ हाम्रा अधर्महरूको निम्ति मारिनुभयो। त्यही नै कारण उहाँ हाम्रो क्रूसमा मर्नुभयो। पहिलो पत्रुस दुईको चौबीस पदले भन्छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रा पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। पापबाट निको भयो, यसैया अगमवक्ताले ख्रिष्टको सम्बन्धमा बताउँछन्। यसैया त्रिपन्न अध्यायको दश पदले भन्छ, तापनि उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो, उहाँले उसलाई दुःखमा पार्नुभयो। दाउदको वंशबाट एकजना आउनुहुनेछ, संसारका पापहरूको बोक्नुहुनेछ। यसैया निरन्तर प्रभु येशूको बारेमा भन्छन्, जब तिनी भन्छन् यसैया त्रिपन्न अध्यायको चारदेखि छ पदमा, निश्चय उसले हाम्रै कष्टहरू सह्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, पिटिएको र दुःखमा परेको ठान्यौं। तर उहाँ हाम्रो अपराधको निम्ति घायल हुनुभयो, उसले हाम्रो अधर्मका निम्ति चोट पायो, हाम्रो शान्तिको निम्ति दण्ड उसमाथि पर्यो, र उसले पाएको कुर्राको चोटले हामी निको भयौं। हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं। परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो, उसको चोटले हामी निको भयौं। के को निको? हामी पापबाट निको भयौं। मित्र, पाप भयानक रोग हो जुनले मानव जातिलाई बिमार गरिदिएको छ, ग्रसित तुल्याएको छ। त्यही नै कारण परमेश्वर भन्नुहुन्छ, म बुबाले दिने पिताले दिने सजाय म त्यसलाई दिनेछु, लट्ठी जोगाएर राख्ने छैन। पन्ध्र पदमा भनिएको छ, तर मैले मेरो प्रेम सौलबाट हटाए झैं, जसलाई मैले तेरो बाटोदेखि पन्छ्याए, म मेरो प्रेम त्यसदेखि कहिले पनि हटाउने छैन। अनि सोह्र पद, तेरो घराना र तेरो राज्य मेरो सामुने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर हुनेछ। परमेश्वरले यसलाई महत्वपूर्ण विचार गर्नुभयो। भजन संग्रह 89 34 37 पदले भन्छ, म मेरो करार भंग गर्ने छैन, न त मेरो मुखबाट निस्केको वचनलाई बदल्ने छु। मैले एउटा कुरो पवित्रतामा कसम खाएको छु, म दाउदलाई ढाट्ने छैन, तिनको वंश सदाको निम्ति रहनेछ, र तिनको सिंहासन चाहिँ सूर्य झैं मेरो अगाडि रहनेछ, त्यो चन्द्रमा झैं सदाको निम्ति, र आकाशमा विश्वासी गवाई झैं स्थिर रहनेछ। मित्र, परमेश्वरले दाउदसँग करार बनाउनुभयो र उहाँले यसको तोड्नुहुने छैन। अनि सत्र पदमा भनिएको छ, आफूलाई दर्शनमा भनेका सबै कुरा नातानले दाउदलाई सुनाइदिए। अनि हामी अगाडि देख्छौ दाउदको प्रार्थना 18-19 पदमा, तब दाउद राजा परमप्रभुको उपस्थितिमा हाजिर भए र त्यहाँ बसेर भने, हे परमप्रभु परमेश्वर, म को हुँ, मेरो घराना को हो, र तपाईले मलाई यहाँसम्म ल्याउनुभयो? यो सबै चाहिँ तपाईँको दृष्टिमा एउटा सानो विषय जस्तो ठानेर तपाईले त आफ्नो दासलाई त्यसको घरानाको भविष्य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्वर, के यो सब तपाईले सधैँ नै गर्ने व्यवहार हो र? अनि विस्पदमा भनिएको छ, अनि अब दाउद अरू बढ्दा के भन्न सक्छ र? किनभने तपाईले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ। हे परमप्रभु परमेश्वर, तपाईले कहिले परमेश्वरलाई आफ्ना हृदयका सम्पूर्ण कुरा देखाउनु भएको छ? जुन भन्नलाई तपाईसँग केही बाँकी छैन, त्यही नै दाउदले गरे। उसले आफ्ना पूरा हृदयका कुराहरू परमेश्वरसँग पोखाए, र तिनको भन्ने कुरा केही छैन, तिनी खालि उहाँको अगाडि बसिरहेका छन्। 21 पदमा भनिएको छ, तपाईका वचनको खातिर र आफ्नो इच्छा अनुसार नै तपाईले यो महान काम गर्नुभएको छ, र आफ्नो दासलाई यो बताउनु भएको छ। के दाउद असल मानिस भएकोले यी सबै परमेश्वरले गर्नुभयो? मित्र, तिनी असल व्यक्ति थिएनन् जुन हामी देख्न गइरहेका छौं। न परमेश्वरले तपाई र म असल मानिस भएकोले गर्दा उद्धार गर्नुभयो। उहाँले हामीलाई आफ्नो अद्भुत अनुग्रहको कारण उद्धार गर्नुभयो। उहाँले हाम्रो निम्ति अति नै धेरै असल कामहरू गर्नुभयो। तर यो हाम्रो भलाइपन र असलपनको कारणले होइन, तर उहाँको भलाइपनको कारणले, उहाँको असलपनको कारणले त्यो हाम्रो निम्ति गर्नुभयो। उहाँ अद्भुत हुनुहुन्छ, हामी होइनौ। हामीले उहाँको नाउँको स्तुति र प्रशंसा गर्नुपर्छ। 22 पदमा भनिएको छ, हे परमप्रभु परमेश्वर, तपाईँ साँच्चै महान हुनुहुन्छ। तपाईँ जस्तै अरू कसैको विषयमा हामीले कहिले सुनेका छैनौं। तपाईँ बाहेक अरू ईश्वर छैन। मित्र, के यो पद तपाईँलाई खाली पढ्न मात्र असल लाग्दैन? ओ, उहाँ जस्तो परमेश्वरलाई पाउने कुरा हामीसँग कस्तो अवसर छ। 25 पदमा भनिएको छ, अब हे परमप्रभु परमेश्वर, आफ्नो दास र त्यसको घरानासित गर्नुभएको प्रतिज्ञा अनुसार सधैँभरि गर्नुहोस्। तपाईँले भन्नुभए जस्तै गर्नुहोस्। के तपाईँले थाहा पाउनु भएको छ कि यो दलको उद्धार बन्यो? उसले दोस्रो समूहल 23:5 पदमा भनेको कुरालाई सुन्नुहोस्। निश्चय नै मेरो घराना परमेश्वरतर्फ खाँचो छ, किनभने उहाँले सबैको निम्ति मसित बाचा बाँध्नु भएको छ। त्यसका शर्तहरू राखिए र विश्वासित पालन गरिए, मेरो जम्मै उद्धार, मेरो सबै आनन्द। परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामाथि दाउद पूर्ण रूपमा आश्रित भए। परमेश्वरले तपाईँलाई पनि प्रतिज्ञा गर्नुभएको छ। यो युहान्ना 3:16 पदमा रेकर्ड गरिएको छ। यसले भन्छ, किनकि परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछन्। के तपाईँले परमेश्वरलाई विश्वास गर्नुभएको छ? दाउदले परमेश्वरमा विश्वास गरे, अनि हामीले देख्यौं कि अब्राहमले पनि परमेश्वरमा विश्वास गरे, मोसाले परमेश्वरमा विश्वास गरे, यहोशूले परमेश्वरमा विश्वास गरे, अनि तपाईँले उहाँलाई विश्वास गरेको परमेश्वर चाहनुहुन्छ। तपाईँको नाम चाहे जे होस्, उहाँ आज तपाईँलाई भनिरहनु भएको छ, म तँलाई उद्धार गर्नेछु यदि ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्छौ भने। त्यही नै तपाईँ र मसँग उहाँको करार हो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।